بسم الله الرحمن الرحيم. اللهم صل على فاطمة وأبيها وبعلها وبنيها. مشرق مغرب شمال جنوب دنیا کے جس کونے میں بھی ہمارا یہ پروگرام دیکھ رہے ہیں، سب سے پہلے آپ کی خدمت میں اس ٹھنڈے سے موسم میں گرما گرم سلام عرض کرتے ہیں اور آپ کا سب سے پہلے شکریہ ادا کرتے ہیں تہ دل سے کہ آپ نے اتنے سارے چینلوں میں سے ہمارے اس چینل یعنی سحر ٹی وی کا انتخاب کیا اور آپ ہمارے اس پروگرام کو دیکھ رہے ہیں، اور امید کرتے ہیں کہ آپ سبھی جہاں کہیں بھی ہیں خیر و عافیت سے ہوں گے اور خوش و خرم ہوں گے. ہم آپ کے لیے ہمیشہ دعا گو ہیں کہ جہاں رہیں خوش رہیں، شاد رہیے، آباد رہیے. اور اسی کے ساتھ شروع کرتے ہیں اپنے پروگرام کو اور پروگرام کا باقاعدہ آغاز کرتے ہیں اور آپ کی خدمت میں عرض کرتے چلیں، آج ہمارا ٹاپک ہے نوجوانوں کے مسائل اور ان کے مشکلات کا حل اور والدین کی ذمہ داریاں. جی ہاں ناظرین، اسی کے ساتھ چلتے ہیں مسرت کے پاس اور کچھ نئی خبریں سنتے ہیں. جی مسرت، السلام علیکم.
خیر
الحمدللہ، دعائیں.
موسم آج ایران کا بہت اچھا ہے.
جی ہاں بہت ٹھنڈا موسم ہے، کچھ اس ٹھنڈک کے حوالے سے بھی کچھ خبریں دیں تو
انشاءاللہ ضرور. بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین، پروگرام گھرانے کے نیوز سیگمنٹ کے ساتھ میں ہوں آپ کی ہوسٹ مسرت مہدی. آپ تمام ناظرین کو اپنے سیگمنٹ میں خوش آمدید عرض کرتی ہوں اور اس دعا کے ساتھ اپنے سیگمنٹ کا آغاز کرتی ہوں کہ تمام خدا تمام محبین اہل بیت علیہ السلام کو خوش و خرم رکھے، انہیں کوئی غم نہ دے سوائے غم حسین کے، اور تمام والدین کو یہ توفیق عطا فرمائیں کہ وہ اپنے بچوں کی اچھے انداز میں تربیت کر سکے اور انہیں اس وقت کے لیے تیار کر سکے کہ وہ ہمارے امام زمانہ کے لشکر میں شامل ہو سکے. آمین یا رب العالمین. ناظرین، آپ کے بھیجے ہوئے ای میل کو اپنے سیگمنٹ میں شامل کروں گی، لیکن ایک چھوٹے سے بریک کے بعد ہمارے ساتھ رہیے گا.
نوجوانوں کی بہتر تربیت کے لیے ان کی خصوصیات پہچاننا نہایت ضروری ہے. اس مرحلے میں ذہنی اعتبار سے نوجوان مختلف اہداف و مقاصد کے حصول کی جستجو کرتا ہے، قوت شناخت بھی بڑھ جاتی ہے، اخلاقی، فلسفی اور دینی مسائل کی جانب اس کا رجحان ہوتا ہے. اسی وجہ سے بعض نوجوانوں کے اذہان میں دینی شکوک پیدا ہو جاتے ہیں اور ممکن ہے وہ اپنی والدین سے بحث و مناظرے کریں، کیونکہ وہ اپنے والدین کے عقائد کو دلیل کے بغیر تسلیم کرنے کے لیے راضی نہیں ہوتا. اس مرحلے میں وہ ہمیشہ مشکلات کا شکار رہتا ہے اور ان کا مقابلہ کرتے ہوئے راہ حل ڈھونڈنے لگتا ہے. وہ اپنے خیالات میں مست و مگن رہتا ہے، اپنے دوستوں کے ساتھ رہنا پسند کرتا ہے. نوجوانوں کے مسائل کو ان کے سامنے اس طرح بیان کیے جائیں کہ وہ آسانی سے انہیں تسلیم کر لیں. والدین کا فریضہ یہ ہے کہ انہیں رہنمائی کریں اور انہیں اچھی تعلیم دیں.
ویلکم بیک ناظرین. ناظرین، اس طرف بھی اشارہ کرتے چلے، ای میل پڑھنے سے پہلے صرف اشارہ کرتے چلے کہ ماہ ربیع الثانی کا بابرکت مہینہ شروع ہو چکا ہے اور آج ماہ ربیع الثانی کی پہلی تاریخ ہے. ایک نظر ڈالتے ہیں اس ہفتے آنے والی اہم تاریخوں پر. سب سے پہلے 8 ربیع الثانی جو کہ ولادت با سعادت امام حسن عسکری علیہ السلام کا دن ہے، اور عنقریب پیش آنے والی اس پر مسرت دن کی ہم آپ تمام ناظرین کو مبارکباد پیش کرتے ہیں. اور ناظرین، وقت ہوتا ہے ای میل کا، ہمیں ای میل بھیجیے. سید دلاور حسین نے، وہ لکھتے ہیں کہ گھرانہ پروگرام بہت ضروری اور بہت اچھا پروگرام ہے. میں اور میری فیملی اس کی پروگرام کو باقاعدگی سے دیکھتے ہیں اور میری تمام فیملی اس پروگرام کو پسند بھی کرتی ہے. خدا آپ کے پروگرام کو مزید ترقی عطا فرمائے. آمین یا رب العالمین. اور ہمارے ناظرین جو ہیں سحر اردو ٹی وی کے فیس بک پیج پر جس نے ہمارے پروگرام کو پسند کیا ہے وہ ہیں ذاکر اور ملک حسن نے. جی ہاں ناظرین، آپ تمام ناظرین کا بہت بہت شکریہ کہ آپ نے ہمیں ای میل بھیجی، ہمارے پروگرام کو پسند فرمایا. اسی طرح ہمیں ای میل لکھتے رہے اور ہمارا میل ایڈریس انشاءاللہ کہ آپ ٹی وی سکرین پر دیکھ ہی رہے ہوں گے، اور ساتھ ہی اپنی آراء و تجاویز بھی ہمیں ارسال کریں. ناظرین، اب وقت ہوتا ہے خیرالنساء کے سیگمنٹ کا جہاں وہ ہماری محترم مہمان سے گفتگو کریں گی، سوالات و جوابات کا سلسلہ شروع کریں گی. اور ناظرین، جیسا کہ خیرالنساء نے بتایا کہ آج کا ٹاپک ہمارا بچوں سے نوجوانوں سے مربوط ہے، تو ہماری محترم مہمان اس موضوع پر گفتگو کریں گی اور میں آپ تمام ناظرین کی خدمت میں بچوں اور نوجوانوں سے متعلق مفید اور معلوماتی ریسرچ اور کچھ ماہرین کی رائے پیش کروں گی، لیکن خیرالنساء کے سیگمنٹ کے بعد. چلتے ہیں خیرالنساء کے سیگمنٹ کی طرف. جی خیرالنساء،
بہت شکریہ مسرت. جی ہاں ناظرین، آپ سبھی بخوبی جانتے ہیں کہ عصر حاضر میں ہر سطح پر اگر ہم نگاہ کریں کہ امت مسلمہ ایک بدترین زوال کا شکار ہے اور اخلاقی اقدار جو ہے وہ روز بروز پامال ہوتی جا رہی ہیں، اور ہم دیکھتے ہیں کہ اس وقت اس اسلامی معاشرے کو بحالی کی طرف لے جانے کے لیے ضروری یہ ہے کہ ہم والدین اور ہمارے بزرگواران اس فریضے کو اہم طریقے بہت ہی اچھے طریقے سے نبھائیں. یعنی جی اس کا مطلب کیا ہے کہ ہم اپنے بچوں کی تربیت کی جانب نگاہ کریں اور بچوں کو اچھی سے اچھی تربیت دینے کی کوشش کریں. جس قدر ہمارا بچہ تربیت یافتہ ہوگا اور ہمارا مستقبل ہم جانتے ہیں انہی کے ہاتھوں میں ہے، اور انہی ہمارے ملک و قوم کی جو ہے ساری باغ دوڑ انہی جوانوں نے ہی سنبھالنی ہے. تو جتنے ہمارے بچے اچھے ہوں گے یہ ہمارے مستقبل اور ہمارے حال اور مستقبل دونوں کا بہترین اساسہ اور سرمایہ ہیں. جب تک ہم ان پر زیادہ کام نہیں کریں گے تو ہمارا ایک مستقبل روشن ہمیں دکھائی نہیں دے گا. ہم بات کرنے جا رہے ہیں نوجوانوں کے مسائل کے بارے میں. تو ہماری محترم مہمان ہمارے ساتھ موجود ہیں، آمنہ نقوی صاحب، ان کی خدمت میں سلام عرض کرتے ہیں اور پروگرام کا باقاعدہ آغاز کرتے ہیں. السلام علیکم.
وعلیکم السلام.
محترمہ نقوی صاحب، ہم آپ کو اپنے اس پروگرام میں ایک مرتبہ پھر خوش آمدید عرض کرتے ہیں، اور آپ نے ہمیں ٹائم دیا، آپ کا بہت شکریہ. اور آپ ٹاپک کے بارے میں آپ بخوبی جانتی ہیں کہ ہمارا ٹاپک ہے نوجوانوں کے مسائل اور والدین کی ذمہ داریاں. تو سب سے پہلا میرا سوال یہ ہوگا کہ آپ کو ٹوٹلی طور پر کلی طور پر نوجوانوں کے بارے میں، ان کی شخصیت کے بارے میں بتائیں، نوجوانی کی اہمیت کے بارے میں آپ بتائیں.
بسم اللہ الرحمن الرحیم. اللہم صلی علی محمد و آل محمد وعجل فرجہم. بہت شکریہ ادا کرتی ہوں آپ سب لوگوں کا کہ آپ لوگوں نے مجھے یہاں پر بلایا ایز اے مہمان. آپ نے جو یہ سوال بتایا ہے، واقعاً اس سوال اور اس موضوع کی ضرورت ہم اپنے معاشرے میں بلکہ اپنے گھر میں بھی ہم دیکھتے ہیں.
صحیح.
ہمارے اپنے گھرانے میں، ہم اپنے معاشرے میں یہ سب کچھ دیکھ رہے ہیں. آج کل کے نوجوان مثلاً کس طریقے سے مثلاً مستقبل کی طرف جا رہے ہیں.
صحیح.
تو جیسا کہ آپ نے بتایا ہے، اہمیت کے بارے میں سوال کیا ہے، پوچھا ہے، تو اس موقع پر رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے نوجوانوں کی شخصیت اور ان کے معنوی اقدار کو بیان اس طرح سے کیا ہے کہ نوجوان جو ہے وہ ایک وزیر کی مانند ہے، اس کو نام وزیر دیا گیا ہے. کیونکہ دیکھا اگر جائے تو وزیر کے مختلف معنی بھی ہیں، لیکن اس وقت وزیر کو نوجوانوں سے اس لیے تشبیہ کیا گیا ہے کہ ان کے اوپر ایک ذمہ داری آ رہی ہے، ایک اہم ذمہ داری. جیسے ایک ملک کا جو وزیر ہوتا ہے اس کے اوپر پورے ملک کی ایک ذمہ داری ہوتی ہے.
بالکل.
اور ایک اہم کام کرنے کے لیے وہ مثلاً
چنا گیا ہے.
تو اس وقت نوجوانوں کو بھی ذمہ داری کا، مثلا رسول خدا نے نوجوانوں کو ذمہ دار کی طرف تشبیہ دی ہے. بے شک بچہ جو ہوتا ہے وہ بچپنے میں اپنے ماں باپ کے زیر سایہ مثلا زندگی گزار رہا ہوتا ہے، ان کے مہر و محبت میں زندگی گزار رہا ہوتا ہے، لیکن جب وہ نوجوانی کے لیول میں پہنچتا ہے، اس مرحلے پر پہنچتا ہے، تو اس وقت وہ اپنے ماں باپ کا معاون بنتا ہے.
صحیح.
اس وقت ہمارے مثلاً والدین کو چاہیے کہ اپنے بچوں سے مشورت لیں، گھر کے کاموں میں ان کی فکر اور ہمکاری سے اپنے مثلاً اپنے نظریات کو، ان بچوں کے نظریات کو میچ کریں اور ان کے مثلاً ان سارے کاموں کو حل کریں، ان کی مشکلات کو حل کریں. جیسا کہ وزیر جو رسول خدا نے اس حدیث میں، ہم یوں سمجھتے ہیں کہ وزیر جو ہے اس کو ایک ہم اس طریقے سے بھی معنی میں مثلا کہہ سکتے ہیں کہ دوستی کے.
صحیح.
اگر ایک دوست کو والدین جیسا پیار و محبت ملے، اس نوجوان بچے کو اپنے والدین سے ایک دوست کی طرح کا پیار و محبت ملے، انسیت ملے، تبھی وہ کامیاب بھی تک پہنچ سکتا ہے. اب ایک دوست بن کر اگر ایک نوجوان اپنے والدین سے مشورت کرے،
صحیح.
اس کے ذہن میں جو خیالات ہیں، جو دینی اعتقادات کے بارے میں اس کے ذہن میں مختلف طور پہ سوالات ابھرتے ہیں، یا معاشرے کے حوالے سے جو بات وہ پوچھنا چاہتا ہے، اگر یہی والدین اپنی اولاد کو، اس نوجوان کو اگر اچھی طریقے سے ہینڈل کریں، ایز اے دوست کی حیثیت سے اس کو ہینڈل کریں، اس کے جوابات کو صحیح طریقے سے سوالوں کے جوابات کو دیں تو اس وقت اس نوجوان کو مثلا پھلا پھولتا ہے، اس وقت یہ نوجوان اچھی طریقے سے رشد کر رہا ہوتا ہے،
صحیح
خوبصورت انداز میں اپنی نوجوانی کو گزار رہا ہوتا ہے۔ ایک اور جگہ گھر والوں کو والدین کی یہ مثلا ذمہ داری ہے کہ اپنے نوجوان بچے کو اس وقت اس کی باتوں کو سنیں اور اس سے اظہار خیال جو وہ کرتا ہے اس پہ توجہ دیں۔ جیسا کہ آج کل کے زمانے میں، کیوں یہ اسٹیج بہت حساس ہوتی ہے،
صحیح
اس وقت بچہ نوجوانی میں ہوتا ہے تو اس وقت اس کو غصہ بہت آتا ہے،
صحیح
حساس ہوتا ہے، اس کو مختلف مثلا چڑچڑاہٹ اس کے اندر پائی جاتی ہے۔ اب والدین کو پتہ ہونا چاہیے کہ ہم اس کو کس طرح سے ہینڈل کریں،
صحیح
جیسا کہ گھر کے کاموں میں، پہلے یہ بچہ ایک بچوں کی مانند تھا، اس کا ذہن کھلندڑا تھا، وہ کھیل کود میں مشغول رہتا تھا، اس پہ کوئی ذمہ داری نہیں ہوئی،
بالکل۔
لیکن اب جو کہ نوجوانی کے اسٹیج پہ پہنچ چکا ہے تو اس پہ ذمہ داری آ گئی ہے، تو ماں کو چاہیے کہ اس طرح سے ہینڈل کرے کہ اگر گھر کا سودا منگوانا ہے تو کس طریقے سے بچے کو پیار و محبت سے، عزت و احترام سے بلائے، پیار و محبت دے، گھر کے سودا لایا ہے تو اس کو شکریہ ادا کرے، تشکر کرے، یا کسی بات پر اس کو مثلا ایز اے جائزہ کوئی چیز اس کو ہدیہ کرے، اس کی تشویق کرے،
صحیح
اس طرح۔
اور عموماً ہم یہ دیکھتے ہیں کہ مثلا جب بچہ تھوڑا سا جب بڑا ہوتا ہے تو پھر بھی اب کیونکہ والدین کی نگاہ میں وہ بچے ہی ہوتے ہیں، تو جب ان کو بچے جیسا ان کے ساتھ بیہیویئر کرتے ہیں تو وہ بالکل ایک دم سے، اب وہی جو آپ نے بات کی، وہ چڑچڑا پر ان کے اندر آ جاتا ہے، کیوں ہمیں اب تک بچہ سمجھتے ہیں، اب ہم بڑے ہو گئے ہیں۔
وہی نا، جب اس پہ ذمہ داری آ جاتی ہے نا، یہ سمجھتا ہے کہ میں اب بڑا ہو گیا ہوں، مجھ سے بڑوں جیسا برخورد کیا جائے، مجھ سے بڑوں جیسا سلوک کیا جائے،
صحیح،
کہ اب میں بچہ نہیں رہا ہوں۔ آپ نے دیکھا ہوگا کہ ہمارے مثلا معاشرے میں یا ہمارے اپنے ہی گھر میں، گھرانے میں ایسا ہوتا ہے کہ اگر کسی بات کو بچے کو روکا جائے، جیسے آج کل بچوں میں بہت زیادہ عام ہو گیا ہے موبائل لینا، اگر بچے کو کہیں بیٹا آپ کے لیے موبائل اچھا نہیں ہے جب تک کہ آپ بڑے نہ ہو جائیں یا یونیورسٹی تک کے لیول پہ نہ پہنچ جائیں ہم آپ کو موبائل، تو وہ یہی کہتے ہیں ہم بچے تھوڑی ہیں، ہم سمجھدار ہیں، ہم سمجھتے ہیں اچھا برا کیا ہے، اس طریقے سے جواب دیتے ہیں۔ تو اس وقت والدین کو چاہیے اگر ان کی ضرورت کو پورا کریں تو وہ کس طریقے سے ان کو ہینڈل کریں کہ یہی بچہ اگر موبائل کا استعمال کر رہا ہے تو غلط طریقے سے نہ کرے بلکہ اچھے طریقے سے کرے، بجائے اس کے کہ اس میں گانے، موسیقی یا ایسی واحیات چیزیں ڈالے، اس میں قرآن کو نصب کرے،
صحیح،
کہ وہ صرف سنے کہ میں موبائل اس لیے میں نے لیا ہے ماما کہ میں اپنے موبائل سے استفادہ کرنا چاہتا ہوں کہ قرآن کو میں سنوں، یا میں اچھی اچھی مجالسوں کو ریکارڈ کرنا چاہتا ہوں، یا یہی نوحے اور سلام وغیرہ اس میں ڈالنا، اس طریقے سے اچھی باتوں کے لیے اگر اسی موبائل کو استعمال کرے گا تو کوئی حرج نہیں ہے،
صحیح۔
یہی اسی طرح امام صادق علیہ السلام ارشاد فرماتے ہیں بچوں سے متعلق ہی، نوجوانوں سے متعلق ہی ان کی ایک حدیث ہے اور بہت خوبصورت مجھے لگی، کہ وہ ارشاد فرماتے ہیں کہ بچے کے جو یہ 7 سال ہوتے ہیں شروع کے،
صحیح،
اس کو آزاد چھوڑ دو،
بالکل،
کیونکہ وہ اس وقت اس کا کھیلنے کا دور ہوتا ہے، اس کو آزاد چھوڑو کہ وہ کھیلے کودے۔ اس کے بعد کے جو 7 سال ہوتے ہیں تو اس میں ضروری ہے کہ مفید اور آداب اور احترام کے ساتھ اس کو اس کے ذریعے تربیت کرو،
صحیح۔
اس کے بعد کے جو 7 سال ہیں تو اس کے ساتھ ایک گہرے دوست کی طرح اس کے ساتھ سلوک کرو،
صحیح۔ عموماً یہ ایک حدیث میں کہا جاتا ہے کہ یہی حدیث تقریباً کہ بچے جو 7 سال ہے وہ بادشاہ ہوتا ہے، اور اس کے بعد جو 7 سال کے
اسی کا یہی مفہوم ہے،
بالکل، غلام، پھر اس کے بعد وہ وزیر بن جاتا ہے، بالکل صحیح۔ تو ہم چلیں گے مسرت کے سیگمنٹ کی جانب، اور جی مسرت
جی، خیر نہیں سر، جس طرح سے ہماری محترم مہمان نے اشارہ کیا ہے موبائل کے استعمال پر، تو اسی سے متعلق میرے پاس ایک بالکل نئی ریسرچ ہے، تو میں چاہوں گی اپنے ناظرین سے شیئر کروں۔
جی بالکل
ناظرین، جیسا کہ آپ کو معلوم ہے کہ آج کل کا دور ایسا ہے کہ جہاں والدین ہمیشہ اپنے بچوں کے لیے پریشان نظر آتے ہیں، اور خاص طور پہ جب اس وقت جبکہ موبائل اور انٹرنیٹ نے بچوں کے دل و دماغ میں پوری طریقے سے حاوی ہو چکا ہے، اور بچے موبائل اور انٹرنیٹ کے علاوہ کچھ سوچتے ہی نہیں تھے۔ ایک وقت تھا کہ جب بچے کرکٹ یا لڑکیاں گڑیا کے کھیل میں مصروف رہتی تھی، لیکن آج کل یہ کھیل پیچھے رہ گیا ہے، اور نوجوان بچے بچیاں جو بھی ہیں وہ موبائل اور انٹرنیٹ کے ذریعے سے اپنے کام کو انجام دیتے ہیں. تو اسی پر میری ایک تحقیق ہے. موبائل پر روزانہ 30 منٹ سے زائد گفتگو کینسر کے خدشات کو بڑھا دیتی ہے. عالمی ادارہ صحت نے خبردار کیا ہے کہ موبائل فون پر روزانہ 30 منٹ سے زائد گفتگو کینسر کے خدشات کو بڑھا دیتی ہے. عالمی ادارہ صحت کے تحت موبائل فون کے انسانی صحت پر مرتب ہونے والے منفی اثرات پر کی جانے والی تحقیق سے انکشاف ہوا ہے کہ روزانہ 30 منٹ اور اس سے زیادہ دیر تک موبائل فون کا استعمال دماغ کے کینسر کا خطرہ بڑھا دیتا ہے. 10 سال کے طویل عرصے تک دنیا کے 13 ممالک میں کی جانے والی تحقیق میں بتایا گیا ہے کہ موبائل فون سے نکلنے والی شعائیں انسانی دماغ پر منفی اثرات مرتب کر کے کینسر کی رسولیاں بنانے کے کا سبب بنتی ہے. اور یہ بات قابل ذکر رہے کہ آج کل نوجوان لڑکے اور لڑکیاں بوڑھے یا متوسط عمر کے لوگوں کی بنسبت زیادہ تر دماغی کینسر سے دوچار ہوتے ہیں کیونکہ وہ زیادہ موبائل فونز کا استعمال کرتے ہیں. ناظرین, کسی بھی چیز کا استعمال کرنا غلط نہیں ہے اگر اسے صحیح معنوں میں استعمال کیا جائے, کیونکہ ہر چیز کا ایک لمٹ سے زیادہ استعمال کرنا نقصان دہ ثابت ہوتا ہے. ناظرین, یہی وقت ہوا ہے ایک رپورٹ کا, آئیں ملاحظہ فرماتے ہیں.
السلام علیکم. پروگرام گھرانہ میں رپورٹ سیگمنٹ میں میں طاہرہ آپ کو خوش آمدید عرض کرتی ہوں. ناظرین, آج کی ترقی یافتہ دور میں جس طرح سے دیکھتے ہیں کہ انٹرنیٹ نے کس طرح سے ایک دوسرے کے ساتھ مربوط کر دیا ہے, وہاں پہ اس کے ہم نقصانات اور فوائد کو دیکھتے ہیں. اس کے ان گنت فوائد کے باعث اس کے نقصانات کی طرف توجہ بہت کم ہو جاتی ہے. تو ان کے نقصانات پر ہم نے ایک رپورٹ تیار کی ہے, آئیے مل کر اسے دیکھتے ہیں.
بسم اللہ الرحمن الرحیم. آج کے دور میں جہاں سارا ٹیکنالوجی کا اور جدید انوینشنز کا دور ہے, تو ہم یہ کہہ سکتے کہ انٹرنیٹ ایک ایسی چیز ہے جو سب کے لیے مفید ہے. بیٹھے بیٹھے گھر میں رشتہ داروں سے کانٹیکٹ کرنا کوئی مسئلہ نہیں ہوتا, کوئی دوری نہیں ہوتی, بلکہ بقول معروف کے کہتے دنیا کو ایک گلوبل ولیج میں چینج کر دیا ہے اسی انٹرنیٹ نے. جہاں پر اس کے بہت سارے فوائد ہیں کہ ہم حتیٰ گھر میں بیٹھ کے بہت ساری شخصیات کے بارے میں, بہت ساری کتابوں کے بارے میں, بہت ساری چیزوں کے بارے میں ایٹ دا ٹائم ہم انفارمیشن حاصل کر سکتے ہیں, ہم معلومات لے سکتے ہیں. جہاں پہ اس کے بہت سارے فوائد ہیں, وہاں پہ اس کے ڈارک سائڈز بھی بہت ہیں. فرہنگی لحاظ سے, اخلاقی لحاظ سے, ہر لحاظ سے انٹرنیٹ نے ایسی خرابیاں بھی پھیلائی ہیں ہمارے معاشرے میں جن کا ذکر بہت ہی کم کیا جاتا ہے. اخلاقی لحاظ سے یہ کہ ہم دیکھتے ہیں محرم نا محرم کا کوئی کانسیپٹ ہی نہیں رہا, آپس میں بیٹھ کے باتیں ہی کرتے ہیں, اور اس حد تک یہ گناہ ہمارے معاشرے میں پھیل چکا ہے, اس حد تک یہ اپنا زہر ڈال چکا ہے ہمارے معاشرے میں کہ اب ہم اگر کسی جوان کو یہ بھی کہیں کہ آپ غلط کر رہے ہیں, آپ غلط راستے پہ چل رہے ہیں, آپ گناہ کر رہے ہیں اس طرح سے, تو کہتے ہیں یہ تو سب کرتے ہیں, اس میں کوئی گناہ ہے ہی نہیں. یعنی ایک طریقے سے گناہ کا کانسیپٹ ہی ختم کر دیا ہے. دوسری بات یہ کہ جس طرح نامحرم اور محرم کا کانسیپٹ چلتا آ رہا ہے, شادی کی باتیں بھی اسی طرح چل جاتی ہیں, جذبات کی خاطر, 2 دن 4 دن کی محبت کی خاطر, نہ جانتے بھی نہیں ہے کسی کو, پھر اس طرح شادی کر لیتے ہیں, ماں باپ کی رضایت کے خلاف کھڑے ہوتے ہیں. حتیٰ کچھ کیسز تو ایسے ہیں کہ ماں باپ کے قتل بھی کر دیتے ہیں اولاد اپنی ماں باپ کو, صرف اسی وجہ سے کہ ہمیں فلانی لڑکی چاہیے, یہ وہ, اور یہ سارا انٹرنیٹ کا ہی کمال ہے. دوسری طرف سے جہاں ہم دیکھتے ہیں کہ ہمارے فرہنگ میں بھی انٹرنیٹ کا بہت اثر و رسوخ ہے, ہمارے ڈریسنگ, ہمارے کپڑے, ہمارے چلنے کا سٹائل, حتیٰ ہمارے کھانے پینے کا, ہمارے گھر کا سٹائل, سب کچھ ہم نے انٹرنیٹ سے سیکھا ہے. وہ سادہ زندگی جو جس کی بنا رسول خدا کے بعد امام علی علیہ السلام نے اور حضرت فاطمہ سلام اللہ علیہا نے رکھی ہے, وہ تو ہم کاملاً بھول چکے ہیں. ہم نے فراموش کر دیے کہ ان کی زندگی کس طرح سادہ زندگی تھی, اور ہم آج آسائشوں میں عجیب انٹرنیٹ پہ جو چیزیں ہم دیکھتے ہیں اس کے مطابق ہم اپنی زندگی بسر کرنا چاہتے ہیں. بہت ساری ایسی چیزیں ہیں دنیا میں جن کے فوائد بھی ہوتے ہیں, لیکن انٹرنیٹ ایک ایسی چیز ہے کہ اگر آپ جیسے اس کو باز کریں, جیسے آپ انٹرنیٹ کا کوئی سائٹ کھولنا چاہیں گی, تو कोई अच्छी चीज़ ढूंढने से पहले वो ज़रूर आपको एक ऐसा सीन, एक ऐसा क्लिप आपको दिखाएंगे कि वो उसमें गुनाह ही होता है। तो ये है कि हम कह सकते हैं कि मुसलसल कुछ हमारे ऐसे जवान हैं कि मुसलसल इंटरनेट पे लगे होते हैं, उनकी आंखों का ज़िया होता है, उनकी आंखें ख़राब हो जाती हैं, 24 घंटे इंटरनेट पे लगे होते हैं। बिल्कुल हमारा माशरती रबता दोस्तों से, बहनों से, माँ बाप से और माशरती काम हमारे ख़त्म हो चुके हैं। हम माशरे में असल जाते ही नहीं, माशरे में कोई कुछ भी कर ले हम कहते हैं हमें क्या, हम अपने मोबाइल में ही 24 घंटे लगे रहते हैं। आजकल तो दौर ऐसा है कि छोटे छोटे बच्चों के पास जो मोबाइल होते हैं वो उसी पे इंटरनेट खोल के लगे रहे होते हैं, और आजकल इंटरनेट पे उन्होंने कार्टून ऐसे डाले हुए थे जिससे फहाशी फैलाते हैं ये लोग, और बहुत सारे ऐसी चीज़ें हैं जिनसे हमारा माशरे, हमारे माशरे के लोग और हमारा माशरा सरफे नज़र करता है। लेकिन सच ये है कि जहाँ बहुत से लोग अगर इंटरनेट से मस्बत फ़ायदा उठा रहे तो उनके मुकाबले में बहुत बड़ी ऐसी तादाद है जो मनफी इस्तफादा भी कर रहे हैं, और ऐसी मनफी इस्तफादे की वजह से हमारे माशरे में बहुत सारी बुराइयां भी फैल रही। इंशाल्लाह कि अल्लाह सबको तौफीक दे कि हम खुदा की हर नेमत से और इंसान की इजादात से भी एक मस्बत इस्तफादा करें और मनफी इस्तफादे को ख़त्म करें। आमीन।
नाज़रीन, आपने हमारी रिपोर्ट देखी, उम्मीद करते हैं कि आप आज की गुफ्तगू से भी ज़रूर मुस्तफ़ीज़ हुए होंगे। आप देखते रहिए प्रोग्राम घराना, हम चाहते हैं आपसे इजाज़त। फ़ी अमानिल्लाह।
वेलकम बैक नाज़रीन, एक बार फिर आप तमाम नाज़रीन को अपने सेगमेंट में खुश आमदीद कहते हैं। नाज़रीन, जैसे कि आपने मुलाहिज़ा फरमाया कि हमारी रिपोर्ट में बात हुई इंटरनेट की, जी हाँ नाज़रीन, इसी हवाले से एक नई रिसर्च है कि जिसमें बताया गया है कि इंटरनेट का ज़्यादा इस्तेमाल नौजवानों के लिए डिप्रेशन का सबब बनता है। कंप्यूटर के इस दौर में जहाँ इंटरनेट की सहूलियत ने पूरी दुनिया तक रसाई आसान कर दी है, वहीं ये सहूलत बाज़ औक़ात ज़हमत भी बन सकती है। चीन और उनके दोस्त बने ताकि उनके जनरेशन गैप का जो मसला है वो दूर हो सके, और वालिदैन और घर के दूसरे बड़े होशमंदी और सब्र तहमुल के साथ इस काम को अंजाम दे सकते हैं। और ये बात जहन में रहे कि साइबर स्पेस ऐसी चीज है जिसके अंदर सब कुछ मौजूद है, और बच्चे और नौजवानों की नफ्सियात एक गर्म लोहे की मानिंद होती है, इसीलिए बच्चे को आज़ाद छोड़ देना और वो भी खास तौर पर साइबर स्पेस के जरिए नुकसानदेह बात है। प्रोग्राम को मजीद आगे बढ़ाते हैं, चलते हैं खैरुनिसा के सेगमेंट की तरफ।
बहुत शुक्रिया मुसरत जी। हाँ नाज़रीन, हम बात कर रहे हैं नौजवानों के मसाइल और वालदेन की जिम्मेदारियों के बारे में, तो आपकी खिदमत में अर्ज़ करते चलें कि अल्लामा इकबाल के एक बहुत ही खूबसूरत शेर मेरे जहन में आ रहा है कि अफराद के हाथों में है अक्वाम की तकदीर, अफराद के हाथों में है अक्वाम की तकदीर, हर फर्द है मिल्लत के मुकद्दर का सितारा। तो आगे चलते हैं और सवालात का सिलसिला कुछ आगे बढ़ाते हैं और अपने मोहतरम मेहमान से अगला सवाल पूछते हैं कि सर, हम बात कर रहे हैं यहाँ पर नौजवानों के बारे में कि हम उम्र के किस हिस्से को नौजवानी का हम हिस्सा कह सकते हैं, कि किस टाइम पीरियड को नौजवानी या जवानी का हिस्सा कह सकते हैं?
जी, ये इस्लाम की नज़र में अगर देखा जाए तो 14 से लेकर 21 साल का जो अरसा है या ज़माना कह लीजिए, ये नौजवानी का सन बलूह का ज़माना कहलाता है। और इस ज़माने में एक नौजवान के जिस्म में कुछ ऐसी तब्दीलियाँ वाक़ होती हैं, रोनुमा होती हैं, और बहुत जल्दी यानी ये तब्दीलियाँ रोनुमा होती हैं। और माहिर नफ्सियात की नज़र में जो जवानी का पीरियड है, नौजवानी का पीरियड है, ये है 12 साल से लेकर 18 साल
सही
तक के, जिसमें वो सन्न बुलूग तक पहुँचते हैं। कुछ मुहक्किकीन की नज़र में मसलन लड़कियां जो होती हैं वो 12 साल से लेकर 14 साल की उम्र में मसलन इस मरहले बलूगत में दाखिल होती हैं, और लड़के जो हैं वो 14 से 15 साल की उम्र में सन्न बुलूग तक के पहुँचते हैं। इस अरसे में नौजवान के जिस्म में जो तब्दीलियां वाकई होती हैं उसमें इसका कद तेज़ी से बढ़ रहा होता है, भूख और प्यास का एहसास उसमें ज़्यादा होता है और जिनसी ख्वाहिशात की तरफ भी बढ़ने लग जाता है। तो इस मौके पर वालिदैन और हमारे तालीमी इदारे, मसलन तालीम व तरबियत के जो अहदेदार
इदारे
हैं,
सही
उन लोगों का ये फरीज़ा होता है कि बच्चे को इस तरीके से तरबियत करें, इस तरीके से गाइड करें कि वो अच्छी तरीके से नशोनुमा पा सके, उसकी अच्छी तरीके से रहनुमाई करें कि
सही
ये नौजवान जो है वो राहे मुस्तकीम की तरफ जाए, ना कि मसलन गलत राह का इंतखाब कर लें।
सही। तो यहीं पर मैं चाहूँगी कि मसलन एक नौजवान के बारे में, एक नौजवान चाहता है कि वो खुद अपनी तरबियत करे, खुद अपने बारे में उसको आगे बढ़ना चाहता है और वो ये चाहता है कि कामयाब हो, तो इसमें तो उसको सबसे पहला कदम उसे क्या उठाना चाहिए, यहाँ पर आप क्या कहेंगे?
जैसा कि आपके सामने बयान हुआ कि ये जो नौजवानी का ज़माना है ये इंसानी ज़िंदगी का बहुत सुनहरी दौर होता है।
सही,
वाकयान इस ज़माने को कोई भी भूल नहीं सकता,
बिल्कुल
बहुत इंजॉयमेंट का ये ज़माना होता है। लेकिन अब ये देखा जाए कि ये जो दौरान है ख़ास है ये किस तरीके से मसलन मज़ेदार हो या
सही है,
उससे हम
लुत्फ़अंदोज़ हों।
लुत्फ़अंदोज़ हों या ये खुशगवार किस तरह से हो हमारे
सही
लिए। तो इस मसाइल को दर्क करना और इसके राह हल के लिए तमाम जवानों को चाहिए कि एक ज़िम्मेदार शख्स होने के नाते से वो अपनी ज़िंदगी को इस तरीके से एक बुलंद और बाला मकासिद के लिए इस तरीके से आगे गुजारें कि जिस तरह से अल्लामा इकबाल जो शायरे बुज़ुर्ग हैं, जो मुसव्विरे पाकिस्तान हैं, बहुत खूबसूरत अंदाज़ में बयान करते हैं, तरबियत आम तो है जौहर काबिल ही नहीं, तरबियत आम तो
तो
है
है जौहर
जौहर काबिल
काबिल ही
ही
नहीं।
नहीं, जिससे तामीर हो आदम के ये वो गुल ही नहीं।
सही, बहुत ही खूबसूरत शेर कही
ये
आपने।
बहुत मसलन अच्छी तशबीह इन्होंने दी है। आपने जैसे कहा कि वो पहला कदम कौन सा है कि जो नौजवान अपनी तरबियत खास के लिए उठाए, तो वो पहला कदम है बेदारी का।
सही,
जब तक के इंसान ख्वाब गफलत में रहेगा तो वो किस तरीके से अपनी तरबियत कर सकेगा। रिवायत में जैसे मिलता है कि लोग जो सोए हुए होते हैं,
सही,
सोए हुए लोग जो हैं वो जब
उनकी मौत हो आकर,
उनकी इस तरीके से मानिंद होती है जैसे वो मौत ही उनको आकर जगाती है, यानी
सही
सोए हुए लोगों को मौत ही आकर
जगह,
जगाती है। अब आप ये कहें कि कुछ लोग इस तरीके से सवाल करते हैं कि हम तो नहीं सोए हुए थे, या उनके जहन में ये सवाल
सही
आता है कि हम तो नहीं सोए हुए थे, हम तो जाग रहे हैं और सही ज़िंदगी गुजार रहे हैं, हम तो सिर्फ रात को सोते हैं और सुबह बेदार होते हैं। दर हकीकत वो सुबह रात की नींद से बेदार होते हैं, लेकिन वो जहालत के नशे में, ख्वाब गफलत में और शहवत के मस्ती में खोए हुए होते हैं।
सही,
तो जब तक कि वो बेदार नहीं होंगे और इस जहालत की नींद से बेदार नहीं होंगे, तो ये इंसान कभी भी आगे नहीं बढ़ सकता।
बिल्कुल
ज़ाहरी तौर पे उसकी आंखें खुली होंगी, लेकिन अगर जब तक वो अपने दिल की निगाहों को सही तरह नहीं खोलेगा,
बसीरत की निगाहों से ना देखे।
नहीं
सही
देखेगा, तो वो सही नशोनुमा नहीं पा सकता है। तो
सही
कुरान में भी इस तरीके से इरशाद हुआ है कि यानी सोए हुए लोगों की इस तरह से निशानी उन्होंने बताई है कुरान की निगाह में कि ये आंखें रखने के बावजूद देखने से महरूम है,
बिल्कुल
ये कान रखने के बावजूद सुनने और समझने से महरूम है, ये दिल रखते हैं लेकिन सोचते नहीं हैं
सही
और किसी चीज़ पर अमल नहीं करते। तो कुरान कहता है कि ये लोग जानवर हैं या इससे भी बदतर
बदतर।
हैं। तो लिहाजा नौजवान दोस्तों को चाहिए कि वो ख्वाब गफलत से बेदार हों और अपनी ज़रूरत को किसी सही तरीके से, अपनी नशोनुमा को किसी सही तरीके से बुलंद व बाला मकासिद तक के पहुंचा सकें और इस
सही
ख्वाब गफलत से बेदार हो जाएं। जैसा कि एक और शेर आपके सामने मैं बयान करती हूँ,
सही
उकाबी रूह जब बेदार होती
होती
है
है जवान
जवानों में, उकाबी रूह जब बेदार होती है जवानों में, नज़र
नजर आती
आती
है
है
उनको
उनको
अब
मंजिल
आसमानों
आसमानों
में।
में। ये नौजवान जो होते हैं ये बहुत जोश और बलबला रखते हैं,
सही
एक ताज़ा फूल की कली की मानिंद होते हैं। इनमें जज्बात उभर रहे होते हैं और बहुत ज़्यादा इनमें एक
कुछ
ऐसी
करने का अज्म
अज़्म
होता
होता
है,
है,
सही
चाहते हैं कि हम किसी मकसद तक पहुंच जाएं, हम बहुत ऊंची परवाज चढ़ें। जैसे
सही
अल्लामा इकबाल के भी बहुत सारे शायर शेरों
शेरों
में
में
हमें नज़र आता है कि वो
सही
जवानों को एक उकाब या एक शाहीन से
शाहीन
तशबीह दे रहे होते हैं कि ये आसमानों की बुलंदियों तक के जा रहा है, मतलब ये
सही
नौजवान बुलंदी तक के जा रहा है। तो इसका जो दूसरा मरहला है तरबियत का, कि जिसमें वो पहला कदम बताया आपको कि बेदारी है, तो दूसरा जो इसका कदम है, दूसरा मरहला जो है वो है आगाही और मारफत।
सही
अब तरबियत के लिए बेदारी के बाद जो दूसरा आंसर हम देखते हैं वो है मारफत, आगाही और
सही
मारफत। इस वक्त शायर ने भी बहुत खूबसूरत अंदाज में बयान किया है कि परवाज है दोनों की उसी एक जहान में,
सही
परवाज है दोनों
दोनों
की
की
उसी
उसी
एक
एक जहां
जहान में,
में
शाहीन का जहां और कर्कश का जहां और है। तो अल्लामा इकबाल ने भी देखे इस अशआर में जवानों को, मसलन जो मुराद ये शाहीन और कर्कश को जो लिया है, ये जवानों से तशबीह दिया है
जी
इन्होंने कि क्योंकि जवानों नौजवानों का जो दिल होता है वो जिंदा दिल होता है और उसमें एक अज़्म और वलवला पाया जाता है, काम बेहतरीन काम करने के लिए उनमें शौक और जज्बात पाए जाते हैं। तो इससे उन्होंने बताया कि ये आला मकासिद तक के पहुंच सकता है ये
सही
जवान। तो इस तरह से अगर जब तक कि हमारे दिल में, हमारे जहनों में मारिफत नहीं होगी, हमारे नौजवानों को मालूम नहीं होगा कि मारिफत क्या है,
सही
तो उस वक्त तक के वो नौजवान सही तरह से तरबियत नहीं ले सकता। इमाम खुमैनी रहमतुल्लाह अलैह फरमाते हैं कि इस्लाम को जिस चीज़ ने सबसे ज़्यादा नुकसान पहुंचाया है वो सही तरबियत का ना होना है।
सही
यानी सिर्फ तरबियत काफ़ी नहीं है। हर घराने में हम देखते हैं कि माँ बाप कहते हैं हम बहुत अच्छी तरबियत कर रहे हैं अपने बच्चों की, बहुत अच्छी तरबियत कर रहे हैं, लेकिन जब अपने बच्चों से बढ़कर किसी को देखते हैं तब उनको एहसास होता है कि नहीं, वाकई हमारी
कहीं कोई कमी
तरबियत
रह
में
गई।
कमी रह गई है।
सही
तो यही इमाम खुमैनी बता रहे हैं कि इस्लाम को जिसने सब में ज़्यादा नुकसान पहुंचाया है वो यही कि सही से तरबियत नहीं कर पा रहे हैं।
सही
और तरबियत के लिए ज़रूरी है कि मार्फत और आगाही हो, बेदारी हो, इसके
सही
साथ तरबियत की जाए। अगर मसलन अगर हम में जब तक के शनाख्त और मार्फत नहीं होगी तो इस तरह होगा कि अगर एक इंसान नमाज़ पढ़ रहा है, नमाज़ें तो पढ़ता है लेकिन हूरो कसर के लिए,
सही
कुरान पढ़ता है सवाब के लिए,
सही
रोज़े रखता है जन्नत की बागात की लालच के लिए। तो ये हासिल करे तो सजदों के अवज पर फिरदौस मिले
मिले
ये
ये
बात
बात
मुझे
मुझे
मंजूर
मंजूर
नहीं,
नहीं,
बेलौस इबादत करता हूँ, बंदा हूँ तेरा मजदूर नहीं।
बहुत ही खूबसूरत अशआर के साथ आपने बहुत ही खूबसूरत पॉइंटों की जानिब आपने इशारा किया, बहुत अच्छे नुकात की जानिब इशारा करी। उसी के साथ होता है वक्त मुसर्रत के सेगमेंट का। जी मुसर्रत,
शुक्रिया, बहुत बहुत खैरुन्निसा। नाज़रीन, आज का दौर वो दौर है कि जब तमाम वालिदैन की ख्वाहिश यही होती है कि वो बच्चों की तरबियत अच्छे से अच्छे अंदाज में करें, और वो चाहते कि हमारा बच्चा दूसरों के बच्चे से बढ़ के नज़र आए। लेकिन क्या सिर्फ बच्चों की जिस्मानी तरबियत, अगर हम उसे जिम भेज दें, उसे वर्जिश करवाएं, तो क्या ये इसकी तरबियत के अहम उसूलों में से है? नहीं, बल्कि जहाँ जहाँ उसकी जिस्मानी नशोनुमा की तरबियत की ज़रूरत होती है, वहीं इखलाकी नशोनुमा की भी ज़रूरत होती है। और इस जब हम अपने बच्चों की इखलाकी नशोनुमा करते हैं, तो उस सिलसिले में हम एक बात भूल जाते हैं कि जिस तरह हम बड़े चाहते हैं कि हमारे बच्चे हमारी इज्जत करें, इसी तरह बच्चे भी चाहते हैं कि बड़े भी उनकी इज्जत करें। अगर आप अपने बच्चे को किसी के सामने डांटेंगे मारेंगे तो उसे अपनी इंसल्ट फील होगी, वो अपनी बदनामी महसूस करेगा। इसी तरह बच्चों को अगर हम बुरे अलकाब से किसी के सामने पुकारें तो और उसकी गलतियाँ बयान करें तो उसे महसूस होता है कि वो एक कमतर और एक बदनाम इंसान है। नाज़रीन, बच्चों के माहिर नफ्सियात के मुताबिक अगर वालदैन बच्चों को दूसरे के सामने डांटें या फिर उसकी पिटाई करें या उसे इज्जत ना दें तो बच्चा अपनी शर्मिंदगी की वजह से खामोश तब और तन्हाई पसंद हो जाता है और किसी को भी दोबारा बेइज्जती का मौका नहीं देता, इसलिए वो हमेशा अलग रहना चाहता है या फिर वो नाफरमान हो जाता है और जब उसे कुछ कहा जाता है तो वो उसका असर नहीं करता। जिन बच्चों को घर में इज्जत नहीं दी जाती उनमें खुद एतमादी परवान चढ़ती है और वो हर काम को अपनी जिम्मेदारी पर करना सीखते हैं, इसीलिए बच्चों को इज्जत दें ताकि उनमें जिम्मेदारी आए। ना सिर्फ वो बच्चों अपनी वालिदैन की इज्जत करते बल्कि अपने घर में आने वाले मेहमानों की भी इज्जत करते हैं। दूसरों के सामने बच्चों को बुराइयों के बजाय उनकी अच्छाई और उनकी अच्छी और कामयाबियां बयान की जाएं तो बच्चा खुद को बेहतर बनाने की मजीद कोशिश करता है। इज्जत देने से बच्चों पर खुशगवार असरात मुरतब होते हैं और उनके लिए उनके दिल में बड़ों के लिए मोहब्बत और एहतराम का जज्बा पैदा होता है। और नाज़रीन, मुख्तलिफ दीगर तहकीकों से ये बात भी सामने आई है कि वो नौजवान जो नौजवानी के आलम में नौजवानी की उम्र में अपने माँ बाप की इज्जत नहीं करते या बुज़ुर्गों की इज्जत नहीं करते, दरअसल उसकी अहम वजह यही होती है कि जब वो बच्चे होते हैं बचपन में उनके वालिदैन ने उनको वो इज्जत नहीं दी होती है जिनके वो हकदार थे। तो नाज़रीन, अभी भी देर नहीं हुई है। अगर आपके नौजवान बच्चे अगर आपकी इज्जत नहीं करते तो उन्हें प्यार और मोहब्बत के ज़रिए बदलने की कोशिश करें, क्योंकि अगर ये आदत अभी बदली नहीं गई तो ये उनकी फितरत बन सकती है। नाज़रीन, वक्त हुआ है ब्रेक का, ब्रेक के बाद फिर आपकी खिदमत में दोबारा हाजिर होते हैं।
इमाम सादिक अलैहिस्सलाम ने फरमाया, अपने बच्चे को 7 साल आजाद रखो ताकि वो उस जमाने में खेल कूद ले, उसके बाद 7 साल लाजिम और मुफीद आदाब के जरिए तरबियत करो और उसके बाद 7 साल एक गहरे दोस्त की तरह उसके साथी बन के रहो।
वेलकम बैक नाज़रीन। नाज़रीन, उम्मीद है कि आपको हमारा ये प्रोग्राम पसंद आ रहा हो क्योंकि टॉपिक बहुत ही इम्पॉर्टेंट है। नाज़रीन, जहां बच्चों की बात हो रही है अब वहां बात हो जाए कुछ सेहत के हवाले से। नाज़रीन, बाकायदगी से दूध का इस्तेमाल बुढ़ापे की रफ्तार को कम कर देता है। एक हालिया तहकीक में इंकशाफ हुआ है कि रोज़ाना खुसूसन सुबह के नाश्ते में दूध का इस्तेमाल बुढ़ापे की रफ्तार को कम कर देता है और इंसान को तवील अरसे तक तंदुरुस्त और तवाना रखता है। होने वाली एक तहकीक में बताया गया है कि जो लोग थकावट और कमजोरी महसूस करते हैं उन्हें नाश्ते में रोजाना दूध का इस्तेमाल भी करना चाहिए। माहिरीन के मुताबिक दूध का इस्तेमाल जहां बूढ़े और मुतवस्सित उम्र के लोगों के लिए जरूरी है वहीं नौजवानों और बच्चों के लिए भी इंतहाई जरूरी है, क्योंकि जब उनकी उम्र बढ़ती है तो हड्डियां कमजोर होने लगती हैं। नाज़रीन, प्रोग्राम को मजीद आगे बढ़ाते हैं, चलते हैं खैरुन्निसा के सेगमेंट की तरफ।
बहुत ही शुक्रिया मुसरत आपका। एक शेर नाज़रीन आपकी खिदमत में अर्ज करते चलूं, जवानों को मेरी आहो सहर दे फिर उन शाहीन बच्चों को बालो पर दे, खुदा या आरजू मेरी यही है मेरा नूर बसीरत आम कर दे। इसी के साथ अगला सवाल पूछते हैं अपनी मोहतरम मेहमान से। जी, मेरा अगला सवाल आपसे ये होगा कि हम टोटली जवानों के बारे में पूछना चाहेंगे कि जवानों को किस तरीके से इनहराफ़ी और एतकादी मसाइल से मुश्किलात से उन्हें बचाया जाए और इसमें वालदैन का क्या किरदार है।
जी, जिस तरह से लोगों को सालिम और पाक रहने की ज़रूरत होती है, एक खुशगवार माहौल की ज़रूरत होती है, तो इसी तरीके से इंसान की फ़िक्री और एतिकादी आलूदियों को भी पाकसाजी की ज़रूरत होती है। तो वो उसी वक्त होती है, हो सकता है कि कुछ ऐसे इकदामात किए जाएं, कुछ ऐसे मसलन वालिदैन कुछ ऐसे ज़िम्मेदाराना तौर पर ऐसे इकदामात करें कि जिनकी वजह से ये जो माशरे में कुछ तब्दीलियां लेकर आएँ कि हमारा नौजवान जो है वो नौजवानी का जो ये अयाम गुजार रहा है तो एक पाक और सालिम निशोनुमा पा सके। तो इसमें कुछ आपके सामने में मैं कुछ नुकात बयान करूँगी। अपने बच्चों को किस तरीके से हम अपने बच्चों को दुश्मनों की सोच और फिक्र से अलग कर सकते हैं। जैसा कि आपने देखा है हमारे माशरे में आजकल किस तरीके से ये मगरबी तमद्दुन और हिंदवाना रस्म व रवाज आम हो गए हैं। एक मुसलमान मुल्क होने के नाते यानी हमारे यहाँ कोई इस्लामी सकाफत को मसलन कबूल नहीं कर रहा और ना ही वो नज़र आ रही हैं।
सही,
तो ये जो सकाफती यलगार है कि जिसने हमला किया है हमारे माशरे पर, तो इससे किस तरीके से वालिदैन का फ़र्ज़ है कि किस तरह से अपने नौजवान को बचाए।
सही,
जैसे एक उकाब अपने परोबाल में अपने बच्चों को समेट कर रखती है और बारिश से, तूफान से और हर तरह की मुसीबत से बचा कर रखती है, तो इस वक्त हमारे माशरे में एक बेहतरीन वालिदैन का यही किरदार है कि वो उस उकाब की मानदीन अपने औलाद को इस तरह से समेटे कि ये दुश्मन की जो साजिशें हैं, साम्राज्य साजिशों से वो किस तरह से अपने औलाद को बचाए। तो आपकी खिदमत में मैं चंद ऐसे नुकात पेश करूंगी कि जिसमें आपको बताऊंगी कि मसलन किस तरीके से हम अपनी ज़िम्मेदारी को अदा कर सकते हैं जो ये नौजवान के मसाइल हैं। सबसे पहला ये कि मारिफत और दीनी एतिकादात का इस्तेहकाम होना चाहिए, यानी जब तक के एक आम इंसान के अंदर उसकी फ़िक्र और एतिकादी जो फिक्र है उसकी, ये सब जब तक के मजबूत नहीं होएगी, मुस्तहकम नहीं होएगी, तो वो कोई काम भी नहीं कर सकता। क्योंकि उसके जो फिक्र है जब तक मजबूत नहीं होगी तो वो कहीं भी भटक सकता है।
बिल्कुल,
वो एक कमज़ोर सी होगी। जो भी उसके जहन में शक व शुभात उभर रहे हैं अगर उसको वालिदैन सही तरह से रहनुमाई नहीं करेंगे तो ये मुनहरिफ हो जाएगा।
बिल्कुल,
ये अपने जो उसके जहन में ख्यालात और सवालात हैं उसको तलाश करेगा। क्यों? वो एक तशना मसलन प्यासा है, तो वो अपनी प्यास को ढूंढने के लिए अगर घर से वो बाहर निकलेगा तो शायद आपको तो पता है हमारे माशरे में हर जगह पर ऐसे दुश्मनों ने मसलन साजिश की हुई है कि मसलन वो इंतज़ार में रहते हैं कि एक नौजवान अपने घर से
बाहर निकले
और एक शिकारी की मानिंद होते हैं और उसको हम पकड़ लें, उसको अपने जाल में फंसा लें। इस तरीके से जब एक नौजवान जब तक उसको अपने घर में अपने वालिदैन से उसको
सही रहनुमाई
नहीं मिलेगी, जो उसके जहन में दीनी एतिकादात हैं वो मजबूत नहीं हो रहे और वो उसके जहन में जो सवालात उभर रहे हैं, शक व शुभात हैं, अगर वो उसको सही से जवाब नहीं दे पाएंगे तो वो मजबूरन बाहर निकलेगा अपनी प्यास को बुझाने के लिए। और फिर सब यही कहेंगे, मसलन माशरे में जो गलत लोग हैं वो यही कहेंगे आओ हम तुम्हारे मसाइल का हल बताते हैं।
आमना नकवी साहिबा, बहुत शुक्रिया, आपने बहुत ही खूबसूरत नुकात के जाने पर इशारा किया, लेकिन क्योंकि वक्त में इतनी गुंजाइश नहीं है कि हम इस गुफ्तगू को, इस खूबसूरत से गुफ्तगू को कंटिन्यू कर सकते हैं, आपका एक मरतबा फिर बहुत शुक्रिया। मुसरत, आपकी सारी न्यूज़ बहुत अच्छी थी, आपका भी शुक्रिया अदा करते हैं। जी हाँ नाज़रीन, उम्मीद करते हैं आज का यह प्रोग्राम जो वालिदैन के किरदार, उनकी जिम्मेदारियों के बारे में था, नौजवान के मसाइल के बारे में हमने डिस्कस की, आपको हतमन पसंद आई होगी। उम्मीद करते हैं कि आप अगला प्रोग्राम भी इंशाल्लाह देखेंगे और अगले टॉपिक के बारे में आपके खिदमत में अर्ज करता चलें कि हिफ्ज़ान सेहत और हमारा घर, इस टॉपिक पर हम बात करेंगे। अगर जानना चाहते हैं इस टॉपिक के बारे में भी खूबसूरत नुकात तो इंशाल्लाह नेक्स्ट प्रोग्राम को भी जरूर देखिएगा। तब तक के लिए दीजिए इजाजत, अल्लाह हाफिज़, इल्तिमास दुआ।